بسم الله الرحمن الرحیم. حدیث شریف کے متعلق چند اہم باتیں چل رہی تھی. ایک چوتھی بحث عذاب قبر نہیں، قبر کے سوال جواب، عذاب نہیں، قبر کے سوال جواب. کیا امت محمدیہ کی خصوصیات ہے یا پچھلی امتوں کو بھی ہوئے ہیں؟ تو اس میں دو رائے ہیں. ایک رائے ایسی ہے کہ قبر کے سوال جواب یہ امت محمدیہ کے خصوصیات میں سے ہیں، پچھلی امتوں کے لیے سوال جواب قبر میں نہیں تھے. وجہ کیا، پچھلی امتوں کے لیے ایک ہی بات تھی، ایمان لاؤ، رسول کی اطاعت کرو، ورنہ اللہ کا عذاب آ کے ان کو ہلاک کر دیتا تھا، جیسے نوح علیہ السلام کی امت، صالح علیہ السلام کی امت، اخیر کے اندر حضرت موسیٰ علیہ السلام اور بنو اسرائیل پر ایمان نہ لانے کی وجہ سے اللہ کا عذاب آیا. پچھلی امت کے لیے یہی بات ہوتی تھی، یا تو ایمان لاؤ، ایمان نہیں لاؤ گے تو اللہ کا عذاب آ کے ان کو ہلاک کر دے گا. امت محمدیہ کے لیے اللہ کی طرف سے عمومی عذاب نہیں ہے، اس لیے امت محمدیہ کو قبر میں ابتلا پیش آتا ہے. اسی لیے حضرات کی ایک جماعت اس بات کی طرف گئی ہے کہ قبر کے سوال جواب امت محمدیہ کے خصوصیات میں سے. یوں بھی آپ کہہ سکتے ہو کہ اس امت کو جب اللہ نے دنیا میں بہت ساری خصوصیات عطا فرمائی تو برزخ میں بھی ایک خصوصیت عطا فرمائی کہ اس امت سے سوال جواب ہوں گے، اور نبی کریم صلی اللہ علیہ وسلم کی زیارت کروا کے سوال جواب ہوں گے. تو گویا برزخ میں اپنے نبی کی زیارت اور پھر سوال جواب، یہ بھی امت کی ایک برزخی خصوصیت ہو گئی، جیسے کہ دنیا میں اس امت کے بہت سارے خصوصیات ہیں. نمبر دو، بعض حضرات کی رائے یہ ہیں کہ پچھلی امتوں کے اندر بھی قبر کے سوال جواب تھے. پانچویں بحث، قبر کے سوال جواب کس سے ہوں گے؟ اس مسئلے کے اندر بھی دو رائے ہیں. نمبر ایک، قبر کے سوال جواب مسلم غیر مسلم ہر ایک سے ہوں گے. نمبر دو، قبر کے سوال جواب صرف مسلمانوں کے ساتھ خاص ہے، اس لیے کہ کافروں کے لیے تو عذاب ہے، ان کو سوال جواب کی کیا ضرورت. نمبر تین، قبر کے سوال جواب داخلہ امتحان کے مثل ہے کہ جس کو بھی آخرت کے دار میں داخلہ لینا ہے اس کو جو ہے قبر کے سوال جواب کا امتحان دینا ہے، لہذا مومن غیر مومن ہر ایک سے یہ سوال جواب ہوں گے، چونکہ یہ دار الآخرت میں داخلے کا داخلہ امتحان ہے اس وجہ سے. اس کے بعد ترجمۃ الباب کے بعد امام بخاری رحمۃ اللہ علیہ نے تین حدیثیں ذکر کی. تینوں روایات کے مجموعے کے ذریعے امام بخاری رحمۃ اللہ علیہ نے तर्जमतुल बाब को साबित किया है। तर्जमतुल बाब के इस बात कोई एक रिवायत से नहीं हो रहा है, तर्जमतुल बाब के जैल में जो तीन रिवायत लाए, तीनों रिवायतों के जरिए तर्जमतुल बाब का इस बात हो रहा है। इसलिए कि तर्जमतुल बाब के अंदर दो चीजें हैं, हाथ के जरिए से फतवे का इशारा और सर के जरिए से फतवे का इशारा। तो तीनों हदीस के मजमुए से मुकम्मल तर्जमतुल बाब को इमाम बुखारी रहमतुल्लाह अलैह ने साबित किया। अव्वल दो रिवायत से हाथ के इशारे को साबित किया और तीसरी रिवायत से सर के इशारे को साबित किया है। अब तीसरी रिवायत पर एक इश्काल पैदा होता है, छठी बहस समझो। इश्काल ये पैदा होता है कि इमाम बुखारी रहमतुल्लाह अलैह का मामूल मुबारक ये है कि हदीस मुसनद के जरिए से वो इस्तिदलाल करते हैं, लेकिन तीसरी हदीस में इस्तिदलाल हुआ है हजरत आयशा रदी अल्लाह ताला अन्हा के अमल से, न के नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के अमल से। इसलिए कि तीसरी रिवायत में क्या हुआ, हजरत असमा ने आके पूछा और हजरत आयशा ने सर से इशारा किया। तो तीसरी रिवायत के अंदर सर के इशारे का इस्बात है, लेकिन वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का अमल नहीं है, बल्कि किसका अमल है, हजरत आयशा रदी अल्लाहु ताला अन्हा का। तो ये इश्काल पैदा होता है, तो उसका पहला हल समझो। इस रिवायत से इमाम बुखारी रहमतुल्लाह अलैह ने जो इस्तिदलाल किया है हजरत आयशा वाली, तो एक मुकद्दमे के साथ इसको जोड़ लो। कौन सा मुकद्दमा जोड़ लो, हदीस में आता है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, इन्नी अराकुम वरा ज़हरी, यानी मैं जिस तरीके से आगे देखता हूँ इस तरीके से मैं पीछे भी बराबर देखता हूँ। यह आप सल्लल्लाहु अलैहि वसल्लम का एक मौजज़ा था कि जैसे सामने की चीज़ें आप देखते थे, बिल्कुल इसी तरीके से पीछे की चीजें भी आप देखते थे। अब इस हदीस को हजरत आयशा वाली रिवायत से मिलाओ तो ये हदीस भी मुस्नद मारूफ होके इस्तिदलाल हो जाएगा। कैसे, कि हुजूर पीछे भी इसी तरह देखते थे, गोया के हुजूर ने हजरत आयशा को देखा कि आयशा ने आसमान की तरफ सर से इशारा किया। हुजूर ने देखा कि आयशा ने सर से इशारा किया और नमाज के बाद भी हुजूर ने कोई नकीर नहीं फरमाई कि आयशा तूने इशारा किया था, क्यों इशारा किया, कोई मसला पूछने आवे तो इशारे से जवाब देते हैं, ऐसी कोई नकीर नहीं फरमाई। लिहाजा तकरीर रसूल ये है हुज्जत। तीसरी रिवायत में हजरत आयशा का अमल तकरीर रसूल से हुज्जत करार दिया जाएगा। समझ में आया इस्तिदलाल। दूसरी बात समझो हजरत आयशा वाले अमल के लिए, इम्कान है और बहुत हद तक इम्कान है कि हजरत आयशा रदी अल्लाहु ताला अन्हा ने बाद में अपने इस अमल के बारे में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को खबर दी होगी कि हुजूर अपने गिरन की नमाज पढ़ रहे थे ने, तो मेरी बहन असमा आई थी, फिर असमा ने ऐसा किया ने, फिर मैंने इशारा यूं किया था। बहुत इम्कान है कि हजरत आयशा रदी अल्लाह ताला अन्हा ने बाद में ये पूरा किस्सा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को सुनाया और हुजूर ने उस पर उनको कोई तंबी नहीं फरमाई। तंबी फरमाई होती तो यहाँ मौजूद होता। लिहाजा हुजूर के इल्म में आ चुका حضور نے تنبیہ نہیں فرمائی، یہ دلیل ہو گئی کہ حضرت عائشہ کا یہ عمل حجت ہے. جی ترجمۃ الباب لا رہے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم نے وفد عبد قیس کو ابھارا تھا، آمادہ کیا تھا یہ کہ وہ ایمان کی علم کی حفاظت کرے، اور جو لوگ ان کے ساتھ آئے نہیں ہیں ان کو بھی خبر دیوے بتلا دیوے. پیچھے وفد عبد القیس کی حدیث پوری تفصیل کے ساتھ گزری. اسی روایت سے ایک نیا استدلال امام بخاری رحمۃ اللہ علیہ کر رہے ہیں. ترجمۃ الباب کا مقصد کیا؟ نمبر ایک، حصول علم کے بعد دوسروں کو سکھلاؤ. نمبر دو، علم اپنی خود کی جاگیر نہیں ہے کہ اپنے پاس اس کو روک کے بند کر کے رکھو. علم اور علماء تو امت کا سرمایہ ہے، امت کا قدر مشترک اس پر حق ہے. لہذا علماء کرام کو چاہیے کہ اپنی زندگی اشاعت علم میں لگاوے، اس لیے کہ تم امت کا مشترکہ سرمایہ ہو، کسی کی خاص جاگیر نہیں ہو. نمبر تین، تعلیم کے ساتھ تبلیغ کا اہتمام کرو. علم حاصل کرتے ہو، علم پہنچاؤ، علم کی اشاعت کرو، علم کی تبلیغ کرو. نمبر چار، مبلغ کامل العلم ہونا ضروری نہیں ہے. مبلغ کامل العلم ہونا ضروری نہیں ہے، جتنا علم اس کے پاس ہے بس اسی کی اشاعت کر لیوے، یہ بھی کافی ہے. آپ کو اتحیات آتی ہے تو اتحیات کی تبلیغ کرو. آپ کو جو ہے سورہ فاتحہ آتی ہے تو سورہ فاتحہ کی تبلیغ کرو. جتنا علم آپ کے پاس ہے اس کی تبلیغ کرو. تبلیغ کے لیے علامہ وقت ہونا کوئی ضروری تھوڑا ہی ہے. یہ ہے ترجمۃ الباب کے مقاصد. تو عبد القیس کا جو وفد آیا تھا، ان کو نبی کریم صلی اللہ علیہ وسلم نے تمام احکام اسلام کی تعلیم دی، اور اس کے بعد فرمایا کہ بھائی جو لوگ یہاں آئے نہیں ہو ان کو بھی اطلاع دے دینا. اس روایت سے امام بخاری رحمۃ اللہ علیہ نے اس ترجمۃ الباب کے اس بات پر استدلال کیا ہے. جی اب ایک اور اثر لائے، حضرت مالک ابن حویرث اللیثی رضی اللہ تعالی عنہ. یہاں تو امام بخاری رحمۃ اللہ علیہ حضرت مالک کے قول کو تعلیقاً لائے ہیں، لیکن کتاب الصلاۃ میں اور کتاب الادب کے اندر موصولاً بھی یہ روایت موجود ہے. حضرت مالک ابن حویرث، ان کی کنیت ابو سلیمان تھی. یہ اور ان کے چچازاد بھائی دو شخص مدینۃ المنورہ نبی کریم صلی اللہ علیہ وسلم کی خدمت اقدس میں حاضر ہوئے. مالک ابن حویرس، ابو سلیمان اللیسی اور ان کے چچازاد بھائی 20 روز تک نبی کریم صلی اللہ علیہ وسلم کی خدمت میں مقیم رہے، حصول علم کے لیے 20 روز مقیم رہے۔ نبی کریم صلی اللہ علیہ وسلم کو اندازہ ہو گیا کہ ان کو گھر کی یاد آ رہی ہے، تو خود نبی کریم صلی اللہ علیہ وسلم نے کیا فرمایا، ارجعوا الی اہلیکم، جاؤ گھر والوں کو مل کے آؤ، جاؤ گھر والوں کے پاس، 20 روز ہو گئے اب تمہیں یاد آ رہی ہے گھر والوں کی، حصول علم میں یہاں رکے ہوئے ہو، اب گھر چلے جاؤ۔ معلوم ہوا کہ متعلمین کے احوال دیکھ کر کے ان کو گھر بھی بھیجنا چاہیے، کہ صوفی بہت دن ہو گئے جا گھر ہو کے آ ورنہ خشکی ہو جائے گا، بھیجنا چاہیے۔ حضرت مالک ابن حویرس کے اس قول سے معلوم ہوا۔ پھر حضور نے ان کو روانگی کے آداب بیان فرمائے، تو کیا فرمایا، فعلموہم، 20 روز میں یہاں جو کچھ سیکھا وہ جا کے گھر والوں کو سکھلانا، یعنی کہ گھر گئے کھایا پیا گھومے پھرے مستی کی آ گئے، فعلموہم، گھر جا کے گھر والوں کو بھی سکھلانا۔ تو ایک عرصے تک یہ لوگ نبی کریم صلی اللہ علیہ وسلم کی خدمت اقدس میں مقیم رہے، پھر حضور کو اندازہ ہو گیا کہ اب ان کو گھر یاد آ رہا ہے تو کہا بھیجو ان کو گھر، اور بھیجتے وقت حضور نے نصیحت فرمائی، یہاں لے کر جتنا سیکھا وہ جاؤ سیکھا کے آؤ۔ اگر آپ بھی ایسا کرو کہ ہر 20 روز پر جا کے 20 روز کا سیکھا ہوا سکھاؤ، تو ہم ہر 20 روز پر آپ کو چھٹی دلوا دیں، لیکن 20 روز کا سیکھا ہوا جا کے سکھا کے آنے کا، یہ شرط امانت ہے۔ ظاہر ہے کہ یہ کام آپ کرو گے نہیں، اس لیے وہ کام ہم نہیں کریں گے۔ چلو،
فقال إن وفد عبد القيس أتى النبي صلى الله عليه وسلم فقال من المفدع؟ قال من يقوم؟ قال ربيعة. قال مرحبا بالقوم. وقال بالمبني غير خزايا ولا ندامة. قالوا إنا نأتيك من شقة بعيدة وبيننا وبينك هذا الحج من كفار مضر ولا نستطيع أن نأتيك إلا بجهل حرام، فمرنا بأمر نخلف به من وراءنا ندخل به الجنة. فأمرهم بأربعين ونهاهم عن أربعين. أمرهم بالإيمان بالله وحده. قال هل تدرون ما الإيمان بالله وحده؟ قالوا الله ورسوله أعلم. قال شهادة أن لا إله إلا الله وأن محمد رسول الله وإقام الصلاة وإيتاء الزكاة وصوم رمضان وتعطي الخمس من المغنم ونهاهم عن الدباء والحنتم والمزفة. قال شعبة ربما قال النقي ربما قال المخير. قال إفادهم وأخبرهم وراءكم.
اب یہ جو امام بخاری رحمۃ اللہ علیہ کے استاد ہیں محمد ابن بشار، امام مسلم رحمۃ اللہ علیہ نے بھی اسی سند سے یہ حدیث ذکر کی ہے، یعنی کئی اساتذہ میں شیخین مشترک ہے، حضرت امام بخاری اور امام مسلم دونوں، سند بھی ایک ہی آتی ہے دونوں کی حدیث تک کی، تو اس میں سے ایک یہ بھی ہے کہ امام مسلم رحمۃ اللہ علیہ نے بھی اسی سند سے یہ روایت ذکر کی ہے۔ اب یہ محمد ابن بشار جو امام بخاری رحمۃ اللہ علیہ کے استاد ہیں، ان کے استاد کا نام ہے گندر، یہ اس دور میں جو ہے عجم میں عجیب عجیب نام ہوا کرتے تھے۔ یہ محمد ابن بشار ہے نا، انہی کا لقب تھا بندار، اور ان کا نام ہے گندر، شاگرد بندار استاد گندر۔ کہتے ہیں کہ ان کا لقب گندر کیسے بنا، وہ بھی بڑا دلچسپ قصہ ہے۔ ہوا ایسا کہ عبد الملک بسرا آئے، تو ये जो गुंदुर है इनका नाम है मोहम्मद इब्ने जाफर अल बसरी, मोहम्मद इब्ने जाफर अल बसरी, अब्दुल मलिक इब्ने जुरेज जो बहुत ऊंचे पाए के मुहद्दिस है, वो बसरा तशरीफ ले गए और उन्होंने हदीस के इल्म की मजलिस, हदीस के दर्स की मजलिस कायम की। तो ये मोहम्मद इब्ने जाफर अल बसरी मजलिसे दर्स में गए और जाकर के उन्होंने एक के बाद एक, एक के बाद एक सवाल 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 किए। तो सवाल करने वाले हैं मोहम्मद इब्ने जाफर अल बसरी और सवाल किए मां अब्दुल मलिक इब्ने जुरेज मुहद्दिस को। इतने सवाल किए कि एक शोर जैसा माहौल कायम हो गया। तो अब्दुल मलिक इब्ने जुरेज ने इनको मजलिस में कहा, उसकुतिया गुंदुर, गुंदुर के माने आते हैं शोर मचाने वाले। ए शोर मचाने वाले अब तू चुप रहे। तो इन्होंने अब्दुल मलिक इब्ने जुरेज की मजलिस में इल्मी सवालात करने के लिए बहुत शोर मचाया। तो अब्दुल मलिक इब्ने जुरेज ने मजलिस में उनको कहा, उसकुतिया गुंदुर, चुप रहे गुंदुर। बस तब से इनका लकब बन गया गुंदुर, वरना नाम ही इनका मोहम्मद इब्ने जाफर अल बसरी। हजरत अबू जमरा नसर इब्ने इमरान अल बसरी कहते हैं कि मैं हजरत अब्दुल्ला इब्ने अब्बास और लोगों के दरमियान में तर्जमे का काम करता था। तो अबू जमरा नसर इब्ने इमरान का काम था तर्जमा करना। हजरत अब्दुल्ला इब्ने अब्बास रदी अल्लाहु ताला नुमा की खिदमत में लोग आते थे मसाइल पूछने, हदीस सीखने, तो ये तर्जमे का काम करते थे। कब तर्जमे की जरूरत पड़ती थी? जब कोई फारसी बोलने वाला साइल आ जावे। हजरत अब्दुल्ला इब्ने अब्बास को फारसी जबान आती नहीं थी, तो फिर ये अबू जमरा नसर इब्ने इमरान तर्जुमा कर दिया करते थे। नंबर दो, तर्जिमो का एक दूसरा मतलब समझो। हजरत अब्दुल्ला इब्ने अब्बास रदी अल्लाहु ताला अन्हुमा ने कोई दकीक बात फरमाई, गहरी बात कि सामे को समझ में नहीं आई, तो ये अबू जमरा लोगों को वजाहत से समझाने का काम करते थे। आज मरतबा ऐसा होता है कि किसी मुफ्ती को आपने फतवा पूछा, उसने जवाब ऐसा लिखा कि वो आपकी समझ में ही नहीं आ रहा है क्या जवाब दिया। तो आपको जवाब समझने के लिए भी किसी के पास जाना पड़ेगा, अपने मकामी किसी आलिम के पास, तो भाई मौलाना जरा पढ़ के समझाओ ना हमको कि मुफ्ती साहब ने ये क्या फतवा लिखा है, हमको जरा समझाओ डिटेल में। तो हजरत अब्दुल्ला इब्ने अब्बास रदी अल्लाह ताला अन्हुमा की मजलिस में अगर कोई दकीक इल्मी गहरी बात हो जाती थी, तो ये अबू जमरा नसर इब्ने इमरान उसको समझाने का, वजाहत से बतलाने का काम करते थे। तर्जमा किसको कहते हैं उसकी तारीफ भी समझ लो। ताबीरु लुगतिन बिलुगतिन उखरा, एक जबान की दूसरी जबान में ताबीर करना, इसका नाम है तर्जमा। एक जबान की दूसरी जबान में ताबीर करना, उसका नाम क्या है? तर्जमा। ताबीरु लुगतिन बिलुगतिन उखरा। देखो, तर्जुमा करने का एक गुण बतलाऊं आपको। कोई अरब जमात आ जाए और आपको अरबी से उर्दू में तर्जुमा करने का हो और आपको ये डर है कि पूरी अरबी तो मुझे भी आती नहीं है, कभी ना मत कहना वरना आवाम में इज्जत जाएगी कि मौलाना इतने साल मदरसा पढ़ के आए, फिर भी तर्जुमा नहीं कर पा रहे हैं, ना कहने का ही नहीं। हमारे एक साथी है, उनका एक तरीका है, वो आपको बतला दूँ। कहते कि अरब जमात आए और वो कोई बयान चालू करे तो उसमें दो चार लफ्ज़ तो समझ में आएंगे नहीं, हर दो मिनट बोल के वो रुक जाए। मसला नहीं है कि रहलतुन्नबी सल्लल्लाहु अलैहि वसल्लम इला ताइफ लिदावा, फिर अब वो रुक जावे तो अपने ताइफ का पूरा किस्सा सुना डालने का कि शेख ने बयान में अभी ये कहा है, वो तो अपने को याद ही है। इस तरह कोई भी एक लफ्ज जो समझ में आ जाए उसकी तशरीह कर डालेंगे। अब हमको क्या खबर कि उन्होंने अरबी में क्या कहा, इन्होंने हमको क्या समझाया। उन्होंने मुझे कहा मैं तो अंग्रेजी जमात आती थी पहले, अब तो कम आती है इंग्लिश जमात, तो उसका तर्जुमा भी हमारी बस्ती में इंग्लिश जमात का तर्जुमा भी मैं ही करता हूँ, हालांकि मुझे इंग्लिश आती वाती नहीं है। लेकिन अब वो जमात वाले इंग्लिश में बोलेंगे तो मसलन बोलेंगे ना कि द प्रॉफेट सल्लल्लाहु अलैहि वसल्लम गो टू बद्रा, तो बद्र तो समझ में आ गया, तो बद्र का पूरा किस्सा सुना डाल लेंगे। इन्होंने ये कहा, उन्होंने जो कहा वो कहे, अपने अपनी सुना डाल लेंगे। इंग्लिश में एक लफ्ज जो समझ में आ गया उसी की तस्वीर कर डाल लेंगे, ये भी तर्जमे का एक तरीका है। तो कहा कि मैं तर्जमा करता था हजरत अब्दुल्ला इब्न अब्बास और लोगों के दरमियान के अंदर। बाद हजरत कहते हैं कि इज्तिहाम बहुत रहता था। हजरत अब्दुल्ला इब्न अब्बास की आमद हुई तो लोग गनीमत समझ के भीड़ लगाते थे मसाइल पूछने के वास्ते, और इज्तिहाम की वजह से लोगों को हर बात पूरी समझ में नहीं आती थी। तो ये अबू जमरा नसर इब्ने इमरान जिनको बात समझ में नहीं आई उनको समझाने का काम करते थे कि भाई भीड़ भाड़ में धक्का मुक्की में तुझे बात समझ में नहीं आई, ले ये जवाब दिया था, ये सवाल आया था पीछे से, ये जवाब दिया था, ये बाद में लोगों को तर्जमा करके समझा दिया करते थे। तो उतर जीमों में ये तीनों चीज है। अब आगे पूरी रिवायत वो है जो पहले आप पढ़ चुके हो, उसमें एक लफ्ज नया है, इन्ना नअतीक मिन शुक्कतिन बईदतिन, हम बहुत दूर के इलाके से सफर करके आए हैं। ये लफ्ज नया था क्योंकि दूर दराज से लोग सफर करके आए थे, ये बात इन्होंने जो है अर्ज की। और आखिर के अंदर जो है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने उनको मना फरमाया दुब्बा से, हंतम से, मुजफ्फत से, और हजरत शौबा फरमाते हैं कि नकीर और कभी कहा मुकय्यर, यानी चार चीजों से हुजूर ने मना फरमाया, उसमें तीन चीज तो मुत्तफक अलैह है कि तीन कौन कौन सी चीजों से मना फरमाया, दुब्बा, हंतम, मुजफ्फत, और रावी को शक है चौथी चीज के बारे में कि चौथी चीज क्या थी। और चौथी चीज नकीर कही या मुकय्यर कहा, इसके बारे के अंदर जो है इनको शक हो गया रावी को। जी अब उसमें जो आखिरी लफ्ज है ना, इहफ़ज़ूहु वाख़बिरूहु मन वराअकुम, कि तुम आए जब इतनी मशक्कत से तो जो बात तुमको कही गई उसको अच्छी तरह याद रखो, और जो लोग तुम्हारे खानदान के यहाँ मौजूद नहीं है उनको जाकर खबर दे देना। यह है तर्जमतुल बाब से रब्त है कि जो इल्म हासिल किया वो जाकर के पहुंचाओ। बाकी पूरी रिवायत पहले हो चुकी। जी मसअलतुन नाजिला किसको कहते हैं, जो मसला हंगामी तौर पर पेश आए उसको कहते हैं मसअलतुन नाजिला, हंगामी तौर पर पेश आए, अचानक पेश आ जावे, नया पेश आ जावे। आम मतन ये होता है कि जो मसाइल कसीरुल वुरूद है, बार बार पेश आते रहते हैं, तो वो तो आपके मकाम पर आपकी बस्ती के अंदर जो उलमा हैं वो भी बतला देते हैं, मस्जिद के आइम्मा, मकतब के मुदर्रिसीन, वो भी इन सवालों के जवाब दे देते हैं। लेकिन बाज मर्तबा कोई नया मसला पेश आ जाता है और वो नए मसले का हल मकामी उलमा के पास होता नहीं, और जो है बस्ती में उन नए मसाइल की रहबरी करने वाला कोई नहीं है, तो आदमी को सफर करके जाना पड़ेगा। करो सफर। क्यों सफर करें? तो कहा एक नया मसला पेश आया है हमारी बस्ती में, कोई उसको हल करने वाला नहीं है, इसलिए हम सफर करके जा रहे हैं दूसरी जगह पर, और वहां जाकर के नए मसले का हल हमें हासिल करना है। यह है तर्जमतुल बाब का खुलासा, कि जो नए मसाइल पेश आ जा रहे, नागहानी कोई मसला पेश आ गया और जहां आपका कयाम है वहां कोई उसका हल करने वाला नहीं है, तो फिर आप उस मसले को लेकर के दूसरी जगह का सफर करो मसले को हल करने के वास्ते। इस तर्जमतुल बाब से यह अहम बात ये भी सीखने को मिली कि कोई नया मसला पेश आवे तो अपने तौर पर बैठे नहीं रहने का, तो चलो नहीं अभी कर लो, नहीं बाद में देखेंगे पूछेंगे, गलत। कोई नई बात पेश आई, हल करो उलमा को मिलकर, अपने मकामी उलमा से हल ना होवे तो सफर करके जाओ, लेकिन मसाइल को हल करके अमल करो। ये नहीं कि भाई नया मसला है, नई बात है तो समझ में आवे ना आवे, शरी हुक्म मालूम हो ना हो, अमल कर डालो अपनी मर्जी से जो चाहे वो। बिल्कुल नहीं, गलत रविश है। तो हंगामी मसाइल के लिए सफर करना जी।
قال أخبرنا عمر بن سعيد بن أبي حسين قال حدثنا عبد الله بن أبي بليك عن عقبة بن الحارث رضي الله عنه أنه تزوج ابنة لأبي إيهاب بن عزيز، فأتت بامرأة فقالت إني قد أرضعت ربتها التي تزوج بها، فقال لها ربت ما أعلم إنك أرضعتني ما أعلم أنك أرضعتني ولا أخبرتني، فركب إلى رسول الله صلى الله عليه وسلم من المدينة فسأله، فقال رسول الله صلى الله عليه وسلم كيف وقد قيل، ففارقها ربة ونكحت زوجا غيره.
ये रिवायत अल जामिउ सही में 6 जगह पर आई है। ये पहला मकाम है, यही वजाहत से समझ लो। एक इस्तिलाह समझो पहले, सहाबा में जब लफ्ज अब्दुल्ला मुतलक बोला जाता है तो हजरत अब्दुल्लाह इब्ने मसूद रदी अल्लाह ताला अन्हु मुराद होते हैं, और ताबेईन की जमात में जब लफ्ज अब्दुल्ला मुतलक इस्तेमाल होता है तो हजरत अब्दुल्लाह इब्ने मुबारक रहमतुल्लाह अलैह मुराद होते हैं। अब इस हदीस के अंदर है काल अखबरना अब्दुल्लाही, इसलिए मुराद होंगे हजरत अब्दुल्लाह इब्ने मुबारक रहमतुल्लाही ताला अलैह। ये रिवायत हजरत उकबा इब्नुल हारिस रदी अल्लाहु ताला अन्हो से है, ये कुरैशी है। उकबा इब्नुल हारिस गज़वे रजीअ के अंदर इनका तस्केरा मिलता है, हजरत उकबा इब्नुल हारिस रदी अल्लाहु ताला अन्हो का। अबू सरवा उनकी कुन्नियत थी। अन्नहु तज़व्वज इब्नतन, इन्होंने एक लड़की से निकाह किया है, जिस औरत से भी निकाह किया होगा वो किसी की बेटी है। कि उरवा उकबा इब्नुल हारिस ने एक लड़की से निकाह किया, लड़की का नाम था हुनैया, उम्मे यहिया उसकी कुन्नियत थी। इहाब इब्ने अजीज की ये बेटी थी, ये गुनैया इहाब इब्ने अजीज की बेटी थी। फातथु इमरा, निकाह हो गया तो एक सियाह फाम हबशन औरत आई इनके जोड़े के पास, कपल के पास। उकबा तुमने गुनैया से निकाह किया? फकाल है, ये हबशन सियाह फाम औरत आके क्या कहती है उकबा रदी अल्लाह ताला अन्हु को, इन्नी कद अर्दात उकबत वल्लती तज़व्वज बिहा, मैंने तुमको भी दूध पिलाया है और तुम्हारी नई दुल्हन को भी दूध पिलाया है जिससे तुमने निकाह किया है ना गुनैया, उसको भी मैंने दूध पिलाया है। क्या मतलब? तुम दोनों रजाई भाई बहन हो, इसीलिए तुम्हारा आपस में निकाह नहीं हो सकता। ये उस हबशन औरत ने आकर के कहा हजरत उकबा रदी अल्लाह ताला अन्हु को। अजीब बात हो गई, कबाब में हड्डी आ गए कि इस हबशन ने आके क्या कह दिया। तो पहले तो हजरत उकबा रदी अल्लाह ताला अन्हु ने जरा उसको तंबीह की, मा आलम अन्न की अर्दातिनी, मुझे नहीं मालूम है कि तू मेरी रजाई माँ है। अगर तू मेरी रजाई माँ होती तो मुझे खबर तो होती ने कि मैंने बचपन में किससे किससे दूध पिया है, तो मशहूर चीज होती है रजात, मशहूर चीज होती है। तो कहा कि अगर मैंने तेरा दूध पिया होता तो मशहूर बात होती, मुझे खबर नहीं है कि मैंने तेरा दूध पिया है। वाला अखबर तनी, और आज तक तूने मुझे खबर भी नहीं दी, कहाँ बैठी हुई थी तू? मेरी रजाई माँ थी तो इतने ही साल में मैं बड़ा हो गया, वहां तक कभी मुझे कहने भी नहीं आई कि मैं तेरा बेटा हूं, तू मेरी माँ है? आज तक खबर नहीं दी ने, आज तुझे जो है जोश आया कि आज तक खबर नहीं दी? ये इन्होंने इसको जवाब दिया है, ये जवाब दे तो दे दिया इन्होंने हबशन को कि मुझे मालूम नहीं है कि तू मेरी रजाई माँ है, तूने आज तक मुझे खबर भी नहीं की। लेकिन दिल में खटक पैदा हो गई कि अगर ये हबशन सच बोलती होवे तो कि इसने मुझे भी दूध पिलाया है और मेरी जो हुई बीवी गुनैया उसको भी दूध पिलाया है, तो इसका मसला क्या? अब फराकिब इला रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम बिल मदीनती फसअलहु, ये मक्का में मुकीम थे तो बाकायदा मक्का से मदीनतुल मुनव्वरा का सफर किया नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में मसला मालूम करने के लिए। बस ये है तर्जमतुल बाब से मुनासिबत कि हजरत उकबा इब्नुल हारिस को एक नया मसला पेश आया तो उन्होंने मक्कतुल मुकर्रमा से मदीनतुल मुनव्वरा हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत अकदस के अंदर सफर किया, बाकायदा सफर करके गए। फसाल हुजूर को जाके पूछा, फकाल रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, दूसरी रिवायत में है کہ انہوں نے جا کر کے سوال کیا تو حضور نے کوئی جواب نہیں دیا، منہ پھیرا لیا. دوسری مرتبہ سوال کیا، حضور نے کوئی جواب نہیں دیا، منہ پھیرا لیا. تیسری مرتبہ میں ان کو سوال کا جواب دیا نبی کریم صلی اللہ علیہ وسلم نے. کیا جواب دیا؟ کیف وقد قیل، کیسے اب تم اس کے ساتھ مباشرت کرو گے حالانکہ تم کو کہہ دیا گیا کہ تم اس کے رضائی بھائی ہو. کیف، کیسے مباشرت کرو گے گنیا سے حالانکہ اب تم کو کہہ دیا گیا کہ تم اس کے رضائی بھائی ہو. دیکھیے اس جملے کو اچھی طرح سمجھو. کیف وقد قیل کا مطلب، ایک مطلب یہ جو ابھی بتایا گیا کہ جب کسی عورت نے آ کر بتلا دیا کہ تو اور تیری بیوی آپس میں رضائی بھائی بہن ہو، تو اب کیسے تمہارا دل گوارا کرے گا اس کے ساتھ مباشرت کا؟ یعنی یہ چیز ورا اور احتیاط کے خلاف ہے. یعنی تم کو یہ ہے نا کہ آپشن کی بات کیسے مانوں، آج تک تو کبھی بتایا نہیں اور نکاح کے بعد ہی کہنے آئی. پھر بھی جب اس نے ایک بات تم کو بتلا دی تو اب ورا اور احتیاط کے خلاف ہے، کہہ دیا گیا اب تمہارا ان کے ساتھ رہنا مناسب نہیں ہے. نمبر دو، میاں بیوی والی بے تکلفی نہیں رہے گی. اب یہ بات کان میں پڑ گئی نا، تو تمہارے اندر میاں بیوی والی بے تکلفی اب رہے گی نہیں. ہر وقت وہ دل میں ایک کھٹک لگا رہے گا کہ اگر میری بیوی نہ ہوئے اور میں بیوی جیسا برتاؤ کروں تو کیسا، کھٹک رہے گا دل میں. چونکہ کہہ دیا کسی نے کہ تم دونوں کو میں نے دودھ پلایا ہے، تم آپس میں رضائی بھائی بہن ہو، اسی لیے اب کھٹک رہے گا تمہارے دل میں. لہذا بیوی کی طرح اس کے ساتھ رہنا تمہارے لیے کیسے ممکن ہوگا؟ ایک تکلف رہے گا تمہارے مزاج کے اندر. نمبر تین، لوگوں میں بھی چرچا ہوگا کہ عقبا دیکھو نا، ان کو کہا کہ یہ تمہاری بیوی تو تمہاری رضائی بہن ہے، پھر بھی یہ چھوڑتے نہیں اور اس کے ساتھ بیوی کی طرح رہتے ہیں، لوگ بھی چرچے کریں گے. نمبر چار، اور ضابطے کا بھی تقاضا ہے کہ جو چیز تمہارے دل میں کھٹک پیدا کرے اس کو چھوڑ دو. پیچھے مستقل باپ گزرا، جو چیز تمہارے دل میں کھٹک پیدا کرے ایسی چیز چھوڑ دو، اور جو چیز بے کھٹک ہو اس کو اختیار کرو. اس لیے حضور نے فرمایا کیف وقد قیل، کہ جب کہہ دیا گیا اب کیسے تم اس کے ساتھ بیوی کی طرح رہو گے، میاں بیوی کی طرح رہو گے. ففارقہا عقبۃ، حضرت عقبا نے گنیا کو تفریق کر دی کہ بھائی اپنے تو دونوں رضائی بھائی بہن ہیں، غلطی ہو گئی، نکاح ہو گیا، تو الگ میں الگ، اب اپنے دونوں بھائی بہن کی طرح رہیں گے. شرح فرماتے ہیں کہ حضرت عقبا کا گنیا کو چھوڑ دینا یہ جو ہے احتیاط کے تقاضے کے پیش نظر تھا، بطور وجوب نہیں تھا، احتیاط کے تقاضے کے پیش نظر تھا. وَنَكَحَتْ زَوْجًا غَيْرَهُ، اور دوسری ایک زریب نامی عورت سے نکاح کر لیا. وَنَكَحَتْ، اور گنیا نے ایک دوسرے شوہر سے نکاح کر لیا، زریب نامی شوہر سے، زریب ابن الحارث نام کے شوہر سے گنیا نے بعد میں نکاح کر لیا، تفریق ہو گئی. اب یہاں ترجمۃ الباب سے نسبت والی چیز تو وہی ہے، کون سی؟ کہ حضرت عقبا ابن الحارث رضی اللہ تعالیٰ عنہ کو ایک نئی بات پیش آئی، انہوں نے اس حبشن کو ایک جواب تو دے دیا، لیکن پھر باقاعدہ اس مسئلے کی تحقیق کے لیے مکہ المدورہ سے مدینہ المنورہ کا سفر کیا, مکہ مکرمہ سے مدینہ منورہ کا. اس سے صحابہ کے دل میں دین کی عظمت کا بھی اندازہ لگا ہو کہ دین کی ایک نئی بات سامنے آئی تو اتنا لمبا سفر مکہ سے مدینہ کا اختیار فرمایا تاکہ شک اور تردد کے اوپر نہ رہے, کوئی حتمی اور فیصلہ کن بات سامنے آ جائے. اس کے لیے انہوں نے یہ بامشقت سفر اختیار کر کے نبی کریم صلی اللہ علیہ وسلم سے صحیح مسئلہ معلوم کیا. اب یہاں شرح نے ایک مسئلہ اور چھیڑ دیا ہے, رضاعت کا اس بات کیسے, اس بات رضاعت کس طرح ہو, کتنے گواہ چاہیے اس کے لیے, یعنی حقیقی جو ماں ہے اس کی بات چھوڑ. آپ نے کسی پرائی عورت کا دودھ پیا ہے, اس بات رضا. تو اس سلسلے میں اس حدیث کی روشنی میں امام احمد رحمت اللہ علیہ کا مسئلہ کیے ہیں کہ ایک عورت کی گواہی بھی کافی ہو جائے گی, ایک عورت بھی آ کر کے کہہ دے وے کہ تم کو میں نے دودھ پلایا ہے, تم دونوں رضائی بھائی بہن ہو تو اس بات ہو جائے گا رضاعت کا. لیکن حضرت الاستاد مفتی سعید صاحب نور اللہ مرکدہ فرماتے ہیں کہ یہ حدیث کسی کی دلیل نہیں ہے, کسی امام کے لیے استدلال اس سے نہیں ہو سکتا. یہ مسئلہ ہے مجتہد فی, یعنی دوسری جگہ سے اجتہاد کر کے لانا ہے اس بات رضاعت کے مسئلے کو. اس لیے احناف یہ کہتے ہیں کہ رضاعت کے اس بات کے لیے دو مرد یا ایک مرد اور دو عورت کی گواہی ضروری ہے, دو مرد ہوئے یا ایک مرد اور دو عورتوں کی گواہی ہوئے یہ ضروری ہے. یعنی جو عام ضابطۂ شہادت ہے وہی ضابطۂ شہادت احناف کے یہاں بھی لگے گا. البتہ احناف یہ کہتے ہیں اگر کہنے والی ایک عورت ہو, ایک عورت, اور اس ایک عورت کی بات پر تم کو یقین آ جاتا ہو تو پھر اس عورت کی بات کافی ہو جائے گی. یعنی بعض مرتبہ ایک عورت آ کر کے کہہ دے کہ تم دونوں رضائی بھائی بہن, اور قرائن خارجیہ ایسے ہیں کہ آپ کو اس ایک عورت کی بات پر یقین آ رہا ہے تو اس ایک عورت کی بات بھی کافی ہو جائے گی اس بات رضاعت کے واسطے. قدیم زمانے میں یہ مسائل بکثرت پیش آتے تھے کیونکہ قدیم دور کے اندر دوسری جگہ رضاعت کا رواج عام تھا. اس زمانے میں یہ مسائل کم پیش آتے, آتے ہیں پیش بہت کم, کبھی کبھار اس طرح کے مسئلے آ جاتے ہیں. بہرحال حضرت عقبہ کا سفر یہ قابل رشک چیز ہے کہ انہوں نے مستقل سفر کیا. جی تناؤب تفاؤل, کیا مقصد ہے اس ترجمۃ الباب کے لانے کا؟ نمبر ایک, علم اور دین کی مجلس میں ہر وقت اگر آنا ممکن نہ ہو تو پھر باری بنا کر کے حصول علم کی ترتیب اپنائی جاوے, باری بنا لی جاوے. कि भाई आप है, आपके घर में आपके दो चार बच्चे हैं, भाई साथ रहते हैं, हर एक के लिए मजलिस से इल्म की हाजिरी तो मुश्किल है, तो क्या करें, पारी बनाए। दो भाई कारोबार संभाले, एक भाई इल्मी मजलिस में जावे, वहां जो सुना सीखा वो आके सबको घर में बतला देवे, रात में फारिग वक्त में। गर्ज ये कि हुसूल इल्म के अंदर पीछे मत रहो, दीन सीखने के लिए अगर हर एक ना आ सके तो बारी का निजाम बना लो, लेकिन बारी के जरिए से भी इल्म और दीन सीखने का सिलसिला जारी रखो। आज भी ऐसे घराने मैंने देखे, एक भाई बयान में जाएगा, दो भाई दुकान पे बैठेंगे इस मरतबा, फिर आइंदा दूसरा भाई बयान में जाएगा, दूसरे दो भाई दुकान संभालेंगे, फिर जब रात को दस्तरखान पर होते हैं या बैठे होते हैं तो सब जो है मुजाकरा कर लेते हैं कि आज बयान में ये बतलाया था, ये बतलाया था, ये बतलाया था, इस तरह हो जाता है। नमाज में भी लोग बारी बनाते हैं कि भाई दुकान पर मशगूलियत है तो शहर में एक मस्जिद में 1 बजे जोहर है, दूसरी में 1:45 की जोहर है, 1:30 की जोहर है, तो बाप जो है 1 वाली पढ़ ले, बेटा 1:30 वाली पढ़ ले, दोनों की जमात नहीं जा रहे तो दुकान भी चालू रहे। तो ये बारी बना लेना मशरू है, साबित है। नंबर 2, मईशत और कारोबार के मशगले के साथ इल्म हासिल करो। मईशत है, कारोबार है, खेती बाड़ी है, दूसरी जिम्मेदारियां हैं, उसके साथ भी इल्म हासिल करना चाहिए। माशी जिम्मेदारियों के साथ तरतीब बना लेने की, बारी बना लेने की। नंबर 3, उसूल इल्म के साथ दूसरे कामकाज भी कर सकते हैं। उसूल इल्म के साथ दूसरे काम भी कर सकते हैं, ये आपके लिए नहीं है, याद रखना। आप तो उसूल इल्म के लिए फारिग होके आए हो, ये उन लोगों के लिए हैं कि जो लोग दूसरे मशागिल में भी रहते हैं, उसूल इल्म भी हो और दूसरे कामकाज भी करते रहे। नंबर 4, दर्स में भी बारी मुकर्रर कर सकते हैं। बारी होती है अलग तरह की, बारी इबारत पढ़ने की, तर्जमा करने की, बारी मुकर्रर कर सकते हैं। नंबर 5, कोई रफी के दर्स अगर गैर हाजिर हो तो हाजिर रफीक उसको बाद में तकरार करा देवे। कोई बीमार रहा, गैर हाजिर रहा, सबक में शिरकत नहीं हो सकी, पता नहीं चल सका उसको, तो जो साथी हाजिर था वो साथी उसको बाद में पढ़ा समझा देवे, तकरार करा देवे, ये भी बारी की एक शक्ल है। गर्ज ये कि तनाउफ फिल इल्म मशरू है, बारी की तरतीब बना करके लेकिन इल्म हासिल करो, इल्म के अंदर पीछे मत रहो। ये हैं दलील हिर्स, दलील अहमियत, ये हैं दलील हिर्स, दलील अहमियत, कि जिसको इल्म का हिर्स होगा, जिसको उसूल इल्म की अहमियत होगी, वो बारी बना के भी इल्म हासिल करेगा, छोड़ेगा नहीं। और जिसमें दोनों चीज मफकूद है उसको कुछ भी नहीं, हिर्स भी ना हो, अहमियत भी ना हो, उसको कुछ भी नहीं। और जिसको हिर्स से अहमियत है वो बारी बना करके भी इल्म हासिल करेगा।